नमस्कार, कार्यक्रम मैले जे भोगेबाट म प्रकाश पन्त। तपाईँ कार्यक्रम मैले जे भोगे हरेक बिहिबार बिहान 7:30 बजेदेखि करिब 15 मिनट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। साथै तपाईँ हामीलाई www.radiobheri.com.np पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी त्यस्ता व्यक्तिको जीवन भोगाई प्रस्तुत गर्छौँ जो अहिलेसम्म पढिएको छैन, देखिएको छैन र सुनिएको पनि छैन, अर्थात् नेपथ्यको परिवर्तित कथालाई हामी प्रस्तुत गर्छौँ। कार्यक्रममा हामी तपाईँ हाम्रै जीवन भोगाई सुन्छौँ र सुनाउँछौँ। आज कार्यक्रममा हामी त्यस्ता व्यक्तिको जीवन भोगाई सुन्छौँ जसले आफ्नो जीवनलाई सामाजिक र राजनैतिक अभियानमा समर्पित गर्नुभएको छ।
आर्थिक र सामाजिक जीवन नै मेरो जीवन हो भनेर चाहिँ परिभाषित गर्न चाहन्छु। म विशुद्ध राजनीति गेको रूपमा मात्रै पनि छैन, म विशुद्ध सामाजिक कार्यकर्ता मात्रै हुँ, म राजनीतिसँग जोडिया छैन। त्यस्तो कुरा म पढ्न म दुईटै कुरालाई संयोजन गरेर अगाडि बढाउन चाहन्छु।
जान्ने बुझ्ने भएदेखि नै समाज सेवामा कदम बढाउनु भएका उहाँ सुर्खेतको राजनीतिक र सामाजिक क्षेत्रको अग्रणी व्यक्तित्व मात्र होइन, एउटा खुल्ला किताब पनि हो।
जनताको जुन माया ममता स्नेह जुन मैले प्राप्त गरेको छु, यसको अगाडि तुलना गर्नुपर्ने चिज त केही पनि छैन जस्तो मलाई लाग्छ। किनभने मेरो सामाजिक राजनीतिक जीवन एउटा खुल्ला किताब जस्तै छ, यसलाई कुनै तोडमोड गर्न म चाहँदा पनि चाहदैन।
निस्वार्थ रूपमा समाज सेवामा लाग्दा कैयौं पल्ट मृत्युलाई पनि नजिकैबाट नियालेको अनुभव उहाँसँग छ।
प्लेन अवतरण गर्न पनि नसक्ने परिस्थिति चाहिँ के भन्दाखेरि, जब हामीलाई जानकारी भयो त्यति बेला चाहिँ भने मृत्यु अब निश्चित छ भन्ने कुराकानी भयो। जब एयरपोर्टबाट बाहिर निक्लिन चाहिँ हामी खोजियो तर चाहिँ हाम्रो खुट्टा चलेन, सबै शरीरहरू कम्पन गर्न हुन थाल्यो, पुनर्जन्म प्राप्त गरेको जस्तो अनुभूति आफूले गरे।
कैयौं पल्ट मृत्युलाई पनि नजिकबाट निहाल्दा उहाँले हिम्मत हार्नु भएन। जस्ता सुकै बाधा र व्यवधान आए पनि तिनलाई छिचुल्दै अविच्छिन्न रूपमा उहाँ समाज सेवाको गतिमा अघि लम्किरहनु भएको छ।
यति ठुलो दुर्घटनाबाट पनि बाँच्न सफल भइयो भने यसबाट चाहिँ अझै पनि मैले यो समाजका लागि केही न केही चाहिँ के भन्दाखेरि योगदान गर्न बाँकी नै छ। मैले चाहिँ यो काम चाहिँ अब यसलाई पनि अब मैले जुन बाटोमा लागेको छु अझ चाहिँ के भने व्यवस्थित र अझ राम्रोसँग चाहिँ यो समाजमा सम्पूर्ण समय मेरो बुद्धि विवेक र क्षमता प्रयोग गर्नुपर्छ भन्ने भावना चाहिँ मलाई जागृत भयो।
समाज सेवाप्रतिको निष्ठा र इमान्दारिताकै कारण सुर्खेतको राजनीतिक र सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल नेकपा एमाले सुर्खेतका युवा नेता तथा झुप्रा विरत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाको जीवनमा कस्ता आरोह र अवरोहहरू आए, सामाजिक र राजनैतिक सेवामा लाग्दा उहाँले कस्ता चुनौतीहरूको सामना गर्नु पर्यो, के कस्ता सुख र दुःखको अनुभूति सङ्गाल्नु भयो, अब सुनौ सुर्खेतका युवा नेता तथा सामाजिक अभियन्ता कुलमणि देवकोटाको जीवन भोगाई।
समाजमा त हामी जन्मिसकेपछि त्यो सामाजिक क्षेत्रले त्यसका आवश्यकताले मान्छेलाई आकर्षित गर्दो रहेछ, व्यक्तिगत स्वभावहरू पनि त्यसँग मेल खाने र त्यसको वस्तुगत अवस्थाले त्यो आवश्यकताले पनि तान्ने परिस्थिति हुँदो रहेछ। सामाजिक अवस्थामा कुरा गर्दाखेरि, राजनीतिक अवस्थाको कुरा गर्दाखेरि त्यसका स्वाभाविक रूपले केही प्रेरणाका स्रोतहरू हुँदा रहेछन्। म वामपन्थी राजनीतिमा विशेष गरेर कम्युनिस्ट आन्दोलनबाट प्रभावित हुनुको मुख्य तात्पर्य भनेको चाहिँ भन्दाखेरि सुर्खेतको चाहिँ स्थापित नेता पनि हो केदार कण्डेल हुनुहुन्छ, होइन, उहाँले गरेको राजनीतिक यात्रा मेरो राजनीतिक जीवनको एउटा प्रेरणाको चाहिँ एउटा स्रोत हो। भने सामाजिक क्षेत्रको कुरा गर्दाखेरि जुन ठाउँमा म बसेँ, हुर्किएँ, जन्मिएँ, होइन, त्यो ठाउँको आवश्यकता, त्यहाँका जनता, सामाजिक अन्तर्विरोधहरू, तिनी कुराहरूले एउटा सामाजिक क्षेत्रमा मेरो चाहिँ यात्रा चाहिँ सुरुवात भएको जस्तो मलाई लाग्छ। विकास निर्माण, शिक्षाको पूर्वाधार विकास गर्ने, विद्यालयलाई अपग्रेड गर्ने, त्यहाँको खानेपानीको चाहिँ सुधार गर्ने, खानेपानी योजना बनाउने, टोलको चाहिँ शान्ति सुरक्षादेखि लिएर रक्सी विरोधी मुभमेन्टहरू चाहिँ चलाउने, क्याम्पसमा पनि चाहिँ भने विद्यार्थी राजनीतिमा सङ्गठित भए, जागिर खाने अवसर पनि थियो त्यति बेला, सानोतिनो जागिर सजिलै प्राप्त गर्ने अवस्था पनि थियो। हाम्रो पालामा त चाहिँ आर्मीको जागिर खाने कुरा त ल जागिर खानु पर्यो भनेर चाहिँ हुन्थ्यो। बुवाको इच्छा चाहिँ के भन्दाखेरि, आफू पनि इन्डियन आर्मी भएको हुनाले मलाई पनि इन्डियातिरै चाहिँ के भन्दाखेरि आर्मी बनाउने चाहिँ उहाँको इच्छा पनि थियो, तर मलाई चाहिँ त्यस्तो उपयुक्त लागेन। जागिरको पाटोबाट म अलग्गिएँ। म विशुद्ध रूपमा जति बेला मैले चाहिँ बुझ्न सक्ने भएँ, जान्न सक्ने भएँ, त्यति बेलादेखि नै मैले वास्तवमा कुनै पूर्णकालीन एउटा सेवाको भावनाले समाजको सेवा गर्ने र समाजका अन्याय, अत्याचार र विसङ्गतिका नीतिका विरुद्धमा तीन तैचको भन्दाखेरि तिखो रूपले प्रस्तुत हुने र त्यसको विरोध प्रतिवाद गर्ने र सामाजिक न्यायका लागि सङ्घर्षरत रहने ममा चाहिँ के भन्दाखेरि अन्तरात्मादेखि चाहिँ त्यो भावना जागृत भयो र मैले त्यही बाटोबाट चाहिँ संकल्पित संकल्प गरेर म त्यो बाटोमा हिँडे। अरू अप्सनहरूलाई रोज्नुभन्दा यो समाजको आवश्यकता पनि हो र मैले यो बाटो हिँड्नुपर्छ भन्ने प्रेरणा चाहिँ के भन्दाखेरि मैले परिस्थितिबाट चाहिँ लिएर अगाडि बढेको कुरा हो। 2036 सालको चाहिँ जनमत संग्रहको चाहिँ राजनीतिक चर्चा मैले अत्यन्तै गम्भीरतापूर्वक नजिकबाट सुने देखेँ र त्यसलाई बुझेँ, किनभने म जुन ठाउँमा बसेको थिएँ त्यो अत्यन्तै राजनीतिक संवाद छलफल हुने ठाउँ नै पर्थ्यो। त्यति बेलामा पञ्चायतको नेतृत्व गर्ने नेताहरू चाहिँ त्यहाँ हुनुहुन्थ्यो, त्यसमा पनि पञ्चायतको विरोध गर्नेहरू पनि त्यहाँ हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि त्यो दुइटै कुरालाई सुन्ने बुझ्ने चाहिँ सानै उमेरमा अवसर प्राप्त गरेर त्यसले पनि मलाई एउटा राजनीतिक बाटोमा हिँड्नको लागि एउटा प्रेरणा चाहिँ के पनि दियो। राजनीतिक यात्रा गर्दै जाँदाखेरि म चाहिँ विद्यार्थी जीवनमा अनिरासोबीमा संगठित भएर राजनीतिक जीवन चाहिँ मैले सुरुवात गरेको हुँ र 46 सालको आन्दोलनमा पनि सरिक भए र त्यसपछिका आम निर्वाचन स्थानीय निकायका निर्वाचनहरूमा 54 सालको कुराकानी गर्दाखेरि त म आफै स्थानीय निकायको निर्वाचनमा सरिक भए। जरबुटा गाविसको वार्ड नम्बर 1 अहिलेको वीरेन्द्रनगर 21 को वडा अध्यक्षमा म उठे र स्वतन्त्र रूपले नै चाहिँ उम्मेदवारी दिएर त्यहाँका जनताले मलाई आफ्नो अगुवाको रूपमा वडा अध्यक्षको रूपमा चाहिँ पनि विजय गराउन चाहिँ भन्दाखेरि महत्वपूर्ण भूमिका खेल्नुभयो। त्यसले त अझ मेरो चाहिँ पनि जुन समाजप्रति जुन संकल्पित भएर लाग्ने जुन भावना थियो त्यो अझ दृढ भयो। त्यो प्रेरणाले वास्तवमा जनताको यो भरोसा यो विश्वास यो स्तरको कुरा जो कोहीले चाहिँ भने सामान्य रूपले प्राप्त गर्न सक्दैन, मैले यो कुरालाई कसरी कायम गर्ने कसरी बचाउने र अझ मैले चाहिँ भन्दाखेरि अब समाजको लागि महत्त्वपूर्ण योगदान गर्नुपर्छ भन्ने भावनाले चाहिँ यसमा क्रियाशील छु। सिद्धान्त त चाहिँ भने कसैको सिद्धान्तलाई ठिक र बेठिकको आधारमा मापन गर्ने कुरा त व्यवहार हो। व्यवहारमा चाहिँ भने एउटा कुरा र सिद्धान्तमा एउटा कुरा अङ्गीकार गरेर हिँड्ने मान्छेहरू र तिनैको दबदबा चाहिँ समाजमा अहिले छ। त्यसलाई चिरेर चाहिँ भने अगाडि बढ्नु चाहिँ भन्दाखेरि एउटा चाहिँ राजनीतिमा एउटा मुख्य चुनौती हो भने समाजमा अत्यन्तै ठुला विकृति र विसङ्गतिहरू मौलाउँदै पनि गएका छन्। त्यसलाई परास्त गर्नको लागि जुन आवाजहरू छन् तिनीहरू चाहिँ भने मसिनो स्वरमा चाहिँ उठ्ने र विकृति र विसङ्गतिका चाहिँ आवाजहरू ठुलो स्वरमा उठ्ने त्यो प्रवृत्ति र त्यो मान्यता त्यो किसिमको चाहिँ भन्दाखेरि संख्यात्मक अवस्थाले पनि चाहिँ भन्दाखेरि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा क्रियाशील रहिरहन कठिन छ। प्रतिस्पर्धाबाट श्रेष्ठ हासिल गर्ने जुन बाटो हामीले चाहिँ लिएका छौँ प्रजातन्त्रको चाहिँ महत्त्वपूर्ण चाहिँ उपलब्धिको रूपमा प्रतिस्पर्धालाई हामीले चाहिँ लिएका छौँ। प्रतिस्पर्धामा चाहिँ त्यो श्रेष्ठताको विषयलाई चाहिँ लिएका छौँ। पार्टीभित्रको चाहिँ भने आन्तरिक एकता प्रतिस्पर्धाभित्र हामी अगाडि बढिरहँदाखेरि पनि एकतालाई बिर्सिने अनि एकता गर्दा हामीले प्रतिस्पर्धालाई बिर्सिने चाहिँ प्रवृत्तिबाट चाहिँ जुन राजनीतिक चाहिँ के भन्दाखेरि यात्रा हामीले गरिरहेका छौँ त्यो कुरालाई चाहिँ सामञ्जस्यतापूर्ण तरिकाले चाहिँ अगाडि बढाउनुपर्छ। प्रतिस्पर्धा गर्दा पनि एकतालाई सम्झिनुपर्छ र एकता हुँदाखेरि पनि हाम्रो प्रतिस्पर्धालाई नबिर्सिने गरेर चाहिँ हामीले चाहिँ भन्दाखेरि राजनीतिक यात्रा गऱ्यौँ र यसबाट प्राप्त हुने उपलब्धिहरूलाई चाहिँ के भन्दाखेरि केन्द्र भागमा राखेर मात्रै काम गऱ्यौँ र निष्ठा र आस्थाको राजनीतिलाई किनारा लगायौँ भने राजनीतिमा टिक्न सकिँदैन। 2065 सालमा थारूहटको चाहिँ आन्दोलन र त्यो आन्दोलनको आक्रमणमा म चाहिँ परे भालुभाङ भन्दा यता अगाडि। त्यो घटनामा म पर्दाखेरि वास्तवमा त्यहाँ चाहिँ गोली चलेको थियो आवाजहरू त्यस्तो थियो। हामी बसभित्र बसिरहेका थियौँ र 81 चाहिँ पनि बसभित्र चाहिँ के भन्दाखेरि मलाई चोट लाग्यो यो नाकको दाहिने साइड यो पुरा यो साइडमा यो सबै मेरो क्र्याक भएर मैले जोडेको पनि छु होइन यसको उपचार गरेको छु। तर यसको उपचार गर्नको लागि मलाई चाहिँ समयको हिसाबले 6 महिना लाग्यो र मेरो चाहिँ मैले त्यति बेला जुन अनुहार मैले आफूलाई देखेँ वास्तवमा यो अवस्थामा चाहिँ आउन सक्दैन कि भन्ने पनि चाहिँ थियो। तर चाहिँ यो अवस्थामा चाहिँ आयो सबै यसलाई सर्जरी गरेर चाहिँ यसलाई अपडेट गरेर अगाडि बढाएको र आर्थिक रूपले पनि धेरै ठुलो चाहिँ के भन्दा क्षति मैले बेहोर्नु पर्यो धेरै ठुलो खर्च पनि भयो। जिल्लाको चाहिँ के भन्दाखेरि तर्फबाट चाहिँ के भने प्रतिनिधित्व गर्न म काठमाडौँ गएको थिएँ होइन खानेपानी उपभोक्ता महासङ्घको केन्द्रीय अधिवेशन थियो। फर्केर आउँदाखेरि चाहिँ त्यहाँ दुर्घटनामा परे र 2067 सालमा चाहिँ के भन्दाखेरि म मुगुमा जाँदाखेरि यो एटी एयरलाइन्सको चाहिँ प्लेनको ढोका काँक्री बिहार भन्दा अगाडि सक्तेकाँडाको नजिक पुग्ने बेला प्लेनको ढोका खुलेको थियो। प्लेनको ढोका खुल्ने बेलामा अब त्यो बाँच्ने र अब त्यो प्लेन फेरि बच्छ र फेरि हामी अवतरण गर्न सकिन्छ त्यस्तो कुनै हामीलाई आशा थिएन। मृत्युको एकदमै नजिकमा हामी पुगिसकेको अनुभूति हामीले गरेका थियौँ। त्यति बेलाको चाहिँ प्लेनभित्रका चाहिँ प्यासेन्जरहरूको चाहिँ जुन चिच्चाहट कोलाहल र हाम्रो चाहिँ त्रासको चाहिँ जुन सीमा थियो त्यो कुराको अनुभूति अहिले पनि चाहिँ कहाली लाग्दो चाहिँ छ र बडा मुस्किलले चाहिँ प्लेन अवतरण गर्नको लागि चाहिँ पाइलटहरूले चाहिँ जुन किसिमको मेहनत गरे त्यति गर्दा त्यो ढोका नलागेर पनि अब फेरि चाहिँ अर्को प्रकारको दुर्घटना हुने भन्ने रहेछ। वास्तवमा चाहिँ त्यो ढोका खुल्ने बेलामा हावा एकैचोटि प्लेनभित्र पस्दाखेरि त्यो प्लेन चाहिँ जुन डिसब्यालेन्स भयो त्यो डिसब्यालेन्सले चाहिँ जुन किसिमको चाहिँ त्यहाँ भएर आतंक सिर्जना भयो जुन क्षेत्रमा म चाहिँ आज 22-23 वर्षदेखि क्रियाशील छु। वास्तवमा यस क्षेत्रको देशकै चाहिँ भन्दाखेरि खानेपानी र सरसफाइको क्षेत्रमा जनताले चाहिँ भन्दाखेरि जुन किसिमको चाहिँ एउटा अप्ठ्यारो अवस्था महसुस गर्नु परेको छ। एउटा नागरिक समाज संस्थामा चाहिँ भने आबद्ध भएको, खानेपानीको क्षेत्रमा पनि आबद्ध भएको नाताले त्यसमा पनि नीतिगत सुधारका लागि चाहिँ मैले केही योगदान गर्ने कामहरू चाहिँ भन्दाखेरि अगाडि बढाएको छु, त्यसलाई पनि अगाडि बढाउनेछु। र यो साउथ एसियामा एउटा सिभिल सोसाइटीको एउटा प्रतिनिधि, फ्रेस वाटर एक्सन नेटवर्क साउथ एसियाको एउटा प्रतिनिधिको नाताले एउटा ग्रासरुट लेभलमा जनताले भोगेका, खानेपानी सरसफाई क्षेत्रमा चाहिँ जनताले भोगेका कुराहरूलाई पनि चाहिँ भन्दाखेरि कसरी चाहिँ त्यसलाई व्यवस्थापन गरेर उनीहरूका समस्याहरूलाई चाहिँ समाधान गर्न सकिन्छ भन्ने सन्दर्भमा जुन एउटा रणनीतिक योजना बनेको छ, त्यो रणनीतिक योजनालाई कार्यान्वयन गर्नका लागि पनि चाहिँ के भन्दाखेरि म राज्यलाई चाहिँ एउटा पैरवी गर्ने, त्यसका बारेमा चाहिँ के भन्दाखेरि नीतिगत सुधारका लागि चाहिँ क्रियाशील रहने एउटा योजना, एउटा मेरो चाहिँ त्यो छ। राष्ट्रिय राजनीतिमा राष्ट्रिय चाहिँ भने एउटा खानेपानी सरसफाइको अवस्थाको चाहिँ क्षेत्रको प्रतिनिधित्व गर्दाखेरि, र अब चाहिँ जहाँसम्म चाहिँ भन्दाखेरि जिल्ला यस क्षेत्रको कुरा गर्दाखेरि जिल्लामा पनि मैले खानेपानी र सरसफाइको चाहिँ क्षेत्रमा काम गरेको छु। अब प्रदेशकै हिसाब किताबले कुराकानी गऱ्यो भने पनि यो क्षेत्रमा म चाहिँ सम्बद्ध पनि छु। र अब उपत्यकाको खानेपानी सरसफाइको योजनाको बारेमा त चाहिँ के भन्दाखेरि सबै यस क्षेत्रका जनता मलाई एक प्रकारको चाहिँ यो सुर्खेत झुप्रा खानेपानी उपभोक्ता संस्था भन्ने बित्तिकै चाहिँ के भन्दाखेरि एक प्रकारको कसैले ईर्ष्या नगरिकन भन्ने हो भने, यदि कसैले गर्छ भने बेग्लै कुरो, वास्तवमा कुलमणि देवकोटा झुप्रा खानेपानीको लागि चाहिँ के भन्दाखेरि एकदमै चाहिँ के समर्पित भावले चाहिँ लागिरहेको एउटा चाहिँ के भन्दाखेरि मान्छे हो भनेर चाहिँ सबै जनताले चाहिँ भनेको स्वीकार गरेको अवस्था पनि चाहिँ छ। त्यसको नेतृत्व मैले पनि गरि पनि रहेको छु। र अर्को कुरा के भन्दाखेरि सिद्धान्त र चाहिँ के भन्दाखेरि व्यवहारको तादम्यता भएन भने त्यो सिद्धान्तको कुनै अर्थ चाहिँ छैन र हुन्न पनि, त्यस्तो चाहिँ कुनै कोरा सिद्धान्तले मात्रै केही गर्नेवाला चाहिँ छैन। व्यवहार बिनाको सिद्धान्त अर्थहीन हुन्छ। निष्ठापूर्वक समाजको आवश्यकतालाई प्रतिनिधित्व गर्नको लागि राजनीतिक क्षेत्रमा चाहिँ के भन्दाखेरि लाग्न चाहिँ पनि म अनुरोध गर्न चाहन्छु। र सामाजिक क्षेत्रमा लागेका मान्छेहरू व्यक्तिगत रूपमा जस्तो सुकै चुनौती र अप्ठ्यारो भए पनि एउटा इमान्दारिता हुनैपर्छ।
सानैदेखि नेतृत्व गर्न सक्ने क्षमता भएका देवकोटा 2054 सालमा पहिलो पटक 24 वर्षको उमेरमा जनप्रतिनिधिमा निर्वाचित हुनुभएको थियो। नेपाल खानेपानी तथा सरसफाई उपभोक्ता राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका देवकोटाको सफलताको आधार चाहिँ यस्तो छ।
जुन विषयमा हामी लागेका छौँ त्यो विषयमा चाहिँ के भन्दाखेरि हामी चाहिँ राम्रो गरौँ, त्यही विषयमा हामीले श्रेष्ठता हासिल गरौँ। अरूलाई चाहिँ के भन्दाखेरि यो गरेन ऊ गरेन भनेर चाहिँ आलोचना गरेर बस्ने समयमा मैले के गर्ने चाहिँ आगामी दिनमा मैले के योजना बनाउने भनेर सोचेर बसौँ, त्यो एउटा सफलताको एउटा सही सूत्र हुनसक्छ। अन्धकारलाई चाहिँ के भन्दाखेरि सराप्नु भन्दा एउटा दियो बाल्नु बेस हुन्छ भन्ने जुन युक्ति छ यसलाई एउटा ग्रहण गरौँ र आफ्नो समाजका लागि, आफ्नो लागि, आफ्नो परिवारका लागि कम्तीमा मैले यो गरेँ भनेर गर्वका साथ भन्न सक्ने किसिमको चाहिँ व्यवहारमा लागू गरेर देखाउँ, त्यो नै वास्तवमा चाहिँ सफलताको एउटा सूत्र हो। समाजको अहिलेको वस्तुगत आवश्यकता पनि यही हो भन्ने कुरा चाहिँ म चाहिँ यो कार्यक्रम मार्फत सबैलाई राख्न चाहन्छु।
सरल स्वभावका धनी देवकोटाले जीवनमा धेरै तिता मिठा अनुभव सङ्गाल्नु भएको छ। राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील रहँदा उहाँले यस्ता चुनौतीहरूको अनुभव सङ्गाल्नु भएको छ।
उपत्यकाको खानेपानी योजनाको सन्दर्भमा त्यति बेलाको युद्धरत पक्ष र आयोजनाको बिचमा समन्वय र सामञ्जस्यताको चाहिँ काम मैले गरेँ। त्यति बेला स्थानीय सत्ता थियो, यतातिर चाहिँ शाही सत्ता पनि चाहिँ थियो, यो दुइटै बिच एउटा सन्तुलन मिलाएर काम गर्न अत्यन्तै जोखिम र चुनौतीपूर्ण कामहरू चाहिँ थियो। मलाई अहिले पनि सम्झना आउँछ कि त्यति बेलामा सेनाका मान्छेहरूले माओवादीको भेष गरेर मलाई चाहिँ समातेका थिए। कहिलेकाहीँ माओवादीसँग कुरा गर्न जाँदा सेनाको चपेटामा पर्ने त्यतिकै खतरा, यतातिर पनि चाहिँ भने आउँदाखेरि कहीँ माओवादीहरूले चाहिँ के भने सेनासँगको या दुवैतिर मिलाएको छ भन्ने खालको चाहिँ जुन वास्तवमा त्यस्तो जोखिमपूर्ण अवस्थामा पनि बलिदानीपूर्ण तरिकाले चाहिँ यो आयोजनामा चाहिँ लागियो।
मान्छेलाई असल बन्न प्रेरित गर्ने देवकोटाको भावी योजना भने यस्तो छ।
राजनीतिक यात्रा सँगै सामाजिक चाहिँ यात्रालाई पनि सँगसँगै लिएर जाने मेरो एउटा योजना चाहिँ छ। समाज आर्थिक सामाजिक रूपले चाहिँ के भन्दाखेरि यसलाई समृद्ध बनाउनुको लागि राजनीति गर्नुपर्ने अवस्था छ। त्यस कारणले चाहिँ के भन्दाखेरि आर्थिक सामाजिक रूपमा पनि सामाजिक क्रियाकलापलाई पनि सँगसँगै लिएर जाने र राजनीतिक आस्था राजनीतिक कामलाई पनि चाहिँ के भने व्यवस्थित अनुशासित मर्यादित बनाउँदै जानुपर्ने कुरालाई, यो दुइटै कुरालाई समायोजन गरेर म अगाडि बढ्नेछु।
देवकोटाको जीवन भोगाई सुनिसकेपछि निष्ठा र इमान्दारितामा विश्वास राख्न सक्यो भने ठुलो सफलता हात पार्न सकिन्छ भन्ने प्रश्न हुन्छ। पद सानो ठुलो हुँदैमा केही फरक पर्दैन, इच्छा शक्ति भए संसार बदल्न सकिन्छ भन्ने देवकोटाको कथा र अनुभवबाट सिद्ध हुन्छ। लामो समयदेखि सुर्खेतको राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय कुलमुनि देवकोटाका यिनै जीवन भोगाईसँगै आजलाई कार्यक्रम मैले जे भोगेको समय सकिएको छ। यदि तपाईँलाई कार्यक्रमप्रति कुनै जिज्ञासा, प्रतिक्रिया वा सुझाव भए हामीलाई पत्रचार वा टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै इमेल पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम मैले जे भोगे, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज, वीरेन्द्रनगर 8 सुर्खेत। फोन नम्बर 083-522-445। इमेल ठेगाना हो radiovheri@gmail.com। अर्को हप्ता यसै समयमा पुनः भेट्ने वाचा गर्दै कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।